नमस्कार, स्वागत छ न्यायिक संवाद रेडियो कार्यक्रममा। प्राविधिक मित्र निराजन बगाले सँगै आवाजबाट म घनश्याम गौतम। कार्यक्रम न्यायिक संवाद सामुदायिक रेडियो गलगुटा एफएम 102.4 मेगाहर्जबाट प्रत्येक साताको शुक्रबार बिहान 7:30 बजे, पुनः प्रसारण आइतबार बेलुका 6:30 बजे र सोमबार बिहान 10:30 बजे सुन्न सक्नुहुन्छ। कार्यक्रम न्यायिक संवाद तपाईँ आफूले चाहेको समयमा सुन्न चाहनुहुन्छ भने गलगुटा एफएमको वेबसाइटमा गएर तपाईँले आफूले चाहेको समयमा डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम न्यायिक संवाद सामुदायिक रेडियो गलगुटा एफएम 102.4 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनमा www.gal galkotfm.com र मोबाइल एप गलकोट एफएम सँगै हाम्रो पात्र लगायतका विभिन्न मोबाइल एप्स मार्फत एकैसाथ प्रसारण हुने गर्दछ। आजको कार्यक्रम न्यायिक संवादको यो श्रृङ्खला अर्थात् 6 श्रृङ्खला पनि हामीले गलकोट नगरपालिका संघको सहकारीमा उत्पादन गरेका छौँ। हामीले पछिल्ला श्रृङ्खलाहरूलाई केही रचनात्मक र केही विवादहरूलाई कसरी न्याय निरूपण हुन्छ भन्ने जिज्ञासाका साथ रेडियो नाटकको रूपमा प्रस्तुत गरिरहेका थियौँ। न्यायिक समिति आफैमा नेपालको संविधान 2072 धारा 217 बमोजिम गठित न्याय निरूपणका लागि न्यायपालिकाको एउटा अङ्ग हो भने स्थानीय सरकार सञ्चालन ऐन 2074 धारा 47(1) र (2) बमोजिम न्यायिक समितिलाई अधिकार पनि प्रत्याजन गरेको छ र सोही अधिकार क्षेत्रभित्र रहेर न्यायिक समितिले न्याय निरूपण गर्ने गरेको छ। कतिपय निवेदनहरूमाथि कारवाही र किनारा लगाउने अधिकार पाएको न्यायिक समितिले पछिल्लो समय कस्ता विवादहरू कस्ता निवेदनहरूमाथि कारवाही र किनारा लगाइरहेको छ, समग्र कारवाही र किनारा लगाउने न्यायिक समितिले पछिल्लो समय गरिरहेका गतिविधि र समग्र आम मानिसको बुझाइ न्यायिक समिति प्रति न्यायिक समिति भनेको के हो, न्यायिक समितिले कसरी काम गर्छ, न्यायिक समिति कहाँ हुन्छ र कसले कसरी काम गर्छ भन्ने विषयमा आम मानिसको बुझाइ के छ त, यो विषयमा नै हामीले आम मानिसको बुझाइदेखि आम मानिसलाई सचेत बनाउनका लागि रेडियो कार्यक्रम न्यायिक संवाद सञ्चालन गरेका हौ। कार्यक्रम न्यायिक संवादको 6 श्रृङ्खलामा आज हामीले गलकोट नगरपालिका न्यायिक समिति संयोजक रेणुका काउचा, गलकोट नगरपालिकाकी न्यायिक समिति सदस्यद्वय झहरबहादुर खत्री र पदम कार्कीलाई आजको कार्यक्रममा न्यायिक समितिसँग जोडिएका प्रश्न र जिज्ञासाको जवाफका लागि स्टुडियोमा निमन्त्रणा दिएका छौँ। तपाईँहरू तिनैजनालाई कार्यक्रम न्यायिक संवादमा स्वागत छ।
धन्यवाद।
न्यायिक क्षेत्रमा काम गर्न थालेको पनि करिब 3 वर्षको नजिक हुनुहुन्छ र यो न्यायिक समिति संविधान त बनेको समितिले नगरपालिका भित्रका आम मानिसको सामान्य देवानी प्रकृतिका विवादहरूलाई कारवाही र किनारा लगाइरहनु भएको छ। रेणुकाजी, अहिलेसम्म कतिवटा त्यस्ता निवेदनहरू न्यायिक समितिमा आए, ती कस्ता कस्ता प्रकृतिका थिए?
धेरै निवेदनहरू त अब हामीले सुरु सुरुको अवस्थामा चाहिँ हामी जब न्यायिक समिति गठन गरिसक्यौँ, गरिसकिसकेपछि धेरै खालका निवेदनहरू हामी समक्ष आए। आउँदै गर्दाखेरि हामी सुरुको अवस्थामा भएर हामी सबै निवेदनहरूलाई चाहिँ हामीले दर्ता प्रक्रिया अनुसार अगाडि बढाएनौँ। ती निवेदनहरूलाई हामीले मौखिक रूपमा मिलाउन कोसिस गऱ्यौँ र धेरै निवेदनहरू हामी मौखिक रूपमै मिलायौँ र अहिले चाहिँ हामीले प्रक्रियागत हिसाबमा चाहिँ अहिले 7 मुद्दाहरू निवेदनहरू चाहिँ हामीले अगाडि प्रक्रिया अनुसार नै हामीले मिलाएका छौँ।
किनारा लागेका छन्। ती कस्ता प्रकृतिका छन्? सामान्य हिसाबले हेर्दाखेरि देवानी प्रकृतिका र कुटपिटका घटनाहरू बाहेक करिब 1 वर्षसम्म जुन कैद सदाय हुने खालका सम्म न्यायिक समितिले हेर्न पाउने भनेर क्षेत्राधिकारभित्र तोकेको छ, ती कस्ता प्रकृतिका?
हामीले हेर्न पाउने भनेको नै देवानी प्रकृतिका हो र अब फौजदारी प्रकृतिकोमा पनि त्यो 1 वर्षसम्म कैद हुन सक्ने खालको निवेदनहरू आउँछ, त्यो निवेदनहरू हामीले हेर्ने हो र विशेष गरेर अहिले हामीकोमा चाहिँ धेरै निवेदनहरू देवानी प्रकृतिका नै, त्यसमा पनि हामीले किनारा लगाउने खालका भन्दा पनि मेलमिलाप गर्ने खालका जुन अब धारा 47(2)ले जुन हामीलाई अधिकार दिएको छ त्यो बमोजिमका मुद्दाहरू हामी समक्ष आएका छन् र हामी धारा 47(1) बमोजिम जुन निवेदनहरू आउँछ त्यो निवेदनहरूलाई पनि सकेसम्म मेलमिलापको तर्फबाट नै अब मिलाउने कोसिस गरिराखेका छौँ, जसले गर्दाखेरि अहिलेसम्म हामीले इजलासै बसेर फैसला गर्नु परेको अवस्था चाहिँ आएको छैन। यसकारण पनि हाम्रा मेलमिलापकर्ताहरू जति हुनुहुन्छ उहाँहरूले चाहिँ राम्रो काम गरिराख्नु भएको छ भन्ने हामीले महसुस गर्न सक्छौँ यो कुराले पनि।
जसो झहरबहादुरजी, सामान्यतया न्यायिक समितिको क्षेत्राधिकारकै हिसाबले हेर्ने हो भने पनि अधिकार सम्पन्न न्यायपालिकाको रूपमा स्थानीय तहमा न्यायिक समिति उभिएको छ। अहिले आम मानिसले पनि न्याय पाउनको लागि नगरपालिकामा न्यायिक समिति छ भन्ने अनुभूति गर्न थालेका छन्। तर सामान्यतया नगरवासीमा न्यायिक समितिप्रतिको चासो अथवा न्यायिक समितिमा पुगेपछि न्याय पाइन्छ भन्ने धारणा पाउनुभएको छ कि, अथवा कस्तो खालको प्रतिक्रिया पाउनु भएको छ न्यायिक समितिप्रति?
त्यस्तो त खासै छैन। जति पनि निवेदनहरू र आफ्नो समस्याहरू लिएर आउनुभएको छ तिनीहरूलाई हामीले सकभर निरूपण गर्ने कोसिस गरेका छौँ। जति पनि आउनुहुन्छ, जति पनि आफ्ना निवेदनहरू र आफ्ना निवेदन भनेकै समस्या भनेकै निवेदन हुन्, ती निवेदनहरू लिएर आएका माथि हामीहरूले अहिलेसम्म इजलास बसेर निरूपण कारवाही गरेर किनेर भने लगाइएको छैन र मेलमिलाको प्रक्रियाबाटै तिनीहरूलाई समाधान गर्ने प्रयास गरेका छौँ।
जस्तो कार्कीजी, सामान्यतया नगरपालिकामा न्यायिक समिति हुँदै गर्दाखेरि न्यायिक समितिमा आएका निवेदनहरूमाथि तिनलाई किनारा लगाउनका लागि जनप्रतिनिधिले कतिको सहजीकरण गर्दा रहेछन्? तपाईँ आफै पनि जनप्रतिनिधि न्यायिक समितिको सदस्य भएको हिसाबले आम मानिसको बुझाइ र जनप्रतिनिधिप्रतिको सहयोग कतिको पाउनुभयो?
यस विषयमा जनप्रतिनिधिले विभिन्न सबै हाम्रो गलकोट नगरपालिकाका एघारैवटाका वडा अध्यक्षहरूले विशेष गरी विवाद वडामा सबै वडामा हुने गर्दछ र ती विवादहरू पहिलो चरणमा चाहिँ वडा अध्यक्षले अथवा त्यहाँको जनप्रतिनिधिले वडामै धेरै विवादहरू मिलाएको छन् भने अब के निवेदनहरू हाम्रो न्यायिक समितिमा के निवेदनहरू जस्तै वडामा मिलाउन नसकिने अथवा जस्तै वडा अध्यक्षले पनि त्यो अलिक केही विषयमा न्याय अथवा त्यो
सहजीकरण
गर्नुपर्ने विषयहरूलाई हाम्रो न्यायिक समिति छ गलकोटमा त्यहाँ गएर एक्चुली बुझ्नुहोस् भनेर पठाउनु भएको छ। अब विभिन्न समस्याहरू लिएर आउनुभएको छ र त्यो विषयमा हामीले हेर्ने गरेका छौँ भने हामीलाई सहयोग चाहिँ पूर्ण रूपमा सहयोग छ जनप्रतिनिधिको, किनभने अब धेरै मुद्दाहरू त मलाई लाग्छ धेरै अब टाढा टाढाबाट आउने भएकोले पनि धेरै मुद्दाहरू चाहिँ जनप्रतिनिधिबाट सहयोग भएको छ।
सामान्यतया न्यायिक समितिले पहिलो चरणमा मेलमिलापका गतिविधिलाई बढी प्राथमिकता दिएको अवस्था छ। सामान्यतया जनप्रतिनिधि वडाका प्रतिनिधिभन्दा सिधै नगरपालिकामा आउने बढी हुनुहुन्छ अथवा नगरपालिकामा आउनुभन्दा पहिला गाउँमै टोलमा रहेका भद्र भलाद्मीहरूसँग पहिला छलफल गर्ने, त्यसपछि जनप्रतिनिधिसँग छलफल गर्ने र अन्तिम अवस्थामा चाहिँ अब नगरपालिकाको न्यायिक समितिमा जानुपर्छ, त्यहाँ गएपछि के हुन्छ भनेर अन्तिम अवस्थामा आउने, यो खालको प्रचलन छ कि कस्तो खालको प्रचलन छ गलगुट क्षेत्रभित्र?
हाम्रो क्षेत्रमा चाहिँ अब एक दुईवटा निवेदनहरू आयो होला आफै चाहिँ अब वडामा र आफ्नो वरपर छिमेकमा अलिकति प्रतिष्ठित व्यक्तिहरूसँग सम्पर्क नगरेर सिधै आएको चाहिँ, तर प्राय निवेदनहरू चाहिँ पहिला उहाँहरू आफैले आफ्नो वरिपरि भएका प्रतिष्ठित व्यक्तिहरू वा अब समुदायका त्यो मेलमिलाप गर्ने व्यक्तिहरूसँगै सम्पर्क गर्नुहुन्छ र त्यसपछि त्यहाँ पनि मिलेन भने उहाँहरू चाहिँ वडा कार्यालय जनप्रतिनिधि मार्फत आउनुहुन्छ र हाम्रा जनप्रतिनिधि साथीहरूले पनि त्यहाँ मौखिक रूपमा मिलाउन सकिन्छ कि भनेर उहाँहरूले पनि आफैले प्रयास गर्नुहुन्छ र यदि मौखिक रूपमा उहाँहरू मिल्नु भयो भने चाहिँ त्यो त्यही नै सिद्धिन्छ, तर यदि उहाँहरूले मान्नु भएन भने चाहिँ जनप्रतिनिधि मार्फत उहाँहरू ल यदि उहाँहरू आउन सक्नु भएन भने पनि फोन मार्फत हामीलाई जानकारी गराउनुहुन्छ र आफै निवेदन दिने व्यक्ति जो हो उहाँहरू चाहिँ आउनुहुन्छ।
विशेष गरेर हामीले न्यायिक संवादको तेस्रो श्रृङ्खला पश्चात दुईवटा हामीले रेडियो नाटक चुचुल्के गाउँको कथा पनि हामीले प्रस्तुत गर्यौँ। त्यहाँ पनि केही पात्रहरू थिए र ती पात्रहरूले न्यायिक समितिमा सहकार्य गर्नका लागि अनुरोध गरेदेखि गाउँमै समस्या मिलाउनका लागि पनि धेरै प्रयास गरेको देखियो। त्यस्तो खालको प्रकृति अथवा गाउँमा भएका भद्र भलाद्मीहरूले ती विवाद मिलाउँदाखेरि दबावमा मिलाएको अथवा सामान्य हिसाबले यो न्यायिक समिति छँदैछ नि हामीले किन मिलाउनु पर्यो भने त्यस्तो खालको प्रकृति छ कि छैन गलकोटमा चाहिँ?
त्यो पनि छ, त्यो नभएको होइन, त्यो जुन कथामा हजुरहरूले त्यो कथा उतार्नु भएको छ गलकोट नगरपालिकामा जे अवस्था छ हाम्रो त्यो अवस्थालाई चाहिँ एकदमै राम्रो तरिकाले उतार्नु भएको छ। मैले भनेको थिएँ कथामा मात्र होइन वास्तविक अवस्थामा पनि त्यो कतै अब प्रतिष्ठित व्यक्तिहरूले चाहिँ यो न्यायिक समितिमा जानुपर्छ तपाईँहरूले त्यहीँ गएर मिलाउनुपर्छ भन्नुभएको छ भने कतै कतै चाहिँ अलिकति दबावमा पनि उहाँहरूले मिलाइराख्नु भएको पनि छ। कतै कतै यो त न्यायिक समितिको काम त हो नि, हामीले किन गर्नु पर्यो भन्ने त्यो अवस्था पनि छ। तर सबैले
दबावमा मिलाए पछाडि चाहिँ न्यायिक समितिमा आएको अवस्था छ कि छैन? त्यस्तो
दबावमा मिलाएर त्यस्तो आएको अवस्था चाहिँ छैन, तर पहिला चाहिँ यो दबावमा मिलाएको थियो त त्यो मिलाउने प्रयास पनि गरियो भन्ने कुराहरू कता कता त सुनियो, तर त्यसलाई चाहिँ किनभने मेलमिलाप गराउँदाखेरि मेलमिलापका चरणहरू छन् त्यो चरण पार गरेर मिलाउँदाखेरि त्यो अवस्था पनि सिर्जना भएन। पछि त उहाँहरूले चाहिँ आफै पनि रियलाइज गर्नुभयो किनभने आफ्नै सहमतिमा पक्षहरूको उहाँहरूको बिचकै सहमतिमा नै त्यो मिलापत्र गराउने भएको कारणले गर्दा उहाँहरूले पछि आफै रियलाइज गर्नुभयो।
जस्तो खत्रीजी, यो मेलमिलाप गराउने पनि केही चरणहरू छन्। गलकुट नगरपालिकाले आजभन्दा धेरै समय अगाडि गलकुट नगरपालिका क्षेत्रभित्रका मेलमिलापकर्ता जुन 72 घन्टाको तालिम दिइसकेपछि मेलमिलापकर्ता अहिले हुनुहुन्छ, उहाँहरूलाई एउटा तालिम पनि दिनुभयो, त्यसको चरणको बारेमा जानकारी पनि दिनुभएको थियो। सामान्यतया न्यायिक समितिमा आएको निवेदन मेलमिलाप गर्नका लागि कतिवटा चरणमा कुन कुन चरणबाट त्यो मेलमिलाप गर्नुहुन्छ, मिलापत्र गर्नुहुन्छ?
मेलमिलापकर्ताले अब निवेदनमाथि कारवाही गरेर मेलमिलाप गर्नको लागि 8 स्टेपमा मिलाउनु पर्ने हुन्छ। त्यो 8 स्टेपहरू 8 चरणहरू हुन्छन्। 8 चरणअनुसार बसोबास स्थान, पक्षहरूको अडान पत्ता लगाउने, होइन, तिनीहरूको आफ्नो पहिला तिनीहरूको कुराहरू आफूले सुन्ने, पालेपालो बोल्न लगाउने, अनि बस्ने ठाउँ पनि तिनीहरूको नजिकभन्दा अलिकति हातले भेट्न नसक्ने ठाउँमा तिनलाई बस्न लगाउने, दुइटैलाई हार र जितको सम्भावना नभएर दुवै पक्षलाई जित जितको पक्षमा लैजाने गरी 8 स्टेपका वा चरणहरूमा हामीले मेलमिलापकर्तालाई तालिम दिएका छौँ।
जस्तो कार्कीजी, सामान्यतया नगरपालिकामा कानुन पढेका व्यक्तिहरूको उपस्थिति कमजोर नै पाइन्छ, देशभरिको अवस्था हेर्ने हो भने। तर गलकुट नगरपालिकामा त नगर प्रमुख, उप प्रमुख पनि कानुन पढेकै, कानुनकै विद्यार्थीको रूपमा र कानुनको अभ्यासकर्ताको रूपमा पनि उहाँहरू निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ। समग्र न्यायिक समितिलाई थप सहजीकरण गर्न र आम मानिसको विवादहरू मिलाउनका लागि न्यायिक समितिको क्षेत्राधिकारभित्र सहजीकरण कतिको गर्नुभएको छ, कतिको सहज छ न्याय दिनका लागि?
हजुर, यही विषयमा त जस्तै हामी एउटा जनप्रतिनिधि यस कानुनलाई ठ्याक्कै यो कानुन रूपमा अब भनौँ न यस्तो हुन्छ भनेर चाहिँ हामीलाई चाहिँ अब त्यति ज्ञान थिएन भने हाम्रो संयोजकजी चाहिँ विशेष गरी कानुनकै भनौँ न विद्यार्थी अथवा कानुन सम्बन्धित अथवा हाम्रो प्रमुख पनि कानुन सम्बन्धित भएकोले र प्रमुखभन्दा पनि अब हाम्रो उपप्रमुख नै विशेष गरी कानुन सम्बन्ध अभ्यासकर्ता भएकोले हामीलाई चाहिँ यस विषयमा धेरै सजिलो भएको छ। किनभने अब हामीलाई कतिपय कुरो हामीले गाउँमा पहिला कसरी मिलाउने गरिन्थ्यो भनेपछि ठ्याक्कै तैँले यो गर्न नहुने, तैँले यो गर्न पर्ने भन्ने हिसाबले मिलाइन्थ्यो।
दुईटा कुरा मात्रै
हजुर हजुर, हामीले औँलाई छडाएर भनौँ न पहिला जनप्रतिनिधि नआउँदै अथवा त्यो कतिपय केसमा त्यो पनि थियो भनेपछि हामीले सरासर के हुन्थ्यो भनेपछि मेलमिलाप गराउँदा पनि तैँले नगरेको भए यो मिल्ने थियो भन्ने खाले मिलाइन्थ्यो भने अब हामीले विभिन्न चरणका तालिमहरू हामीले पनि लियो, होइन, यो विषयमा उहाँहरू चाहिँ एकदम अब अलि यो विषयमा पोख्त हुनुहुन्थ्यो। त्यो कारणले चाहिँ हामीलाई एकदम सजिलो भएको छ कि कोही कतिपय मिलाउने कुरोमा सबै दुइटैले कम्तीमा पनि जुन विवादित पक्ष र विपक्ष अब भनौँ न दुवै पक्षले दुवै पक्ष चाहिँ कम्ती अनि मैले पनि यो विषयमा मेरो जित भयो है अथवा अर्को विषयमा मेरो जित भयो भन्ने खालको मेलमिलाप गराउनमा चाहिँ विशेष गरी तालिम पनि लियो। जस्तै तालिमभन्दा पनि हाम्रो उपप्रमुख छिन् त्यसै विषयमा।
अझ गलकुट नगरपालिकाले त कानुनी सल्लाहकारको पनि व्यवस्थापन गरेको छ।
कानुनी सल्लाहकार राखेर विषय कानुनगत रूपमा अगाडि बढाउन त एकदम यो राम्रो पक्ष हो। किनभने जस्तै अब हामीले भनौँ न हामी त यो जनप्रतिनिधि भइरहेको छ त कानुन पढेर हामी जनप्रतिनिधि भएको त होइन, हामीलाई सबै कुरो ज्ञान पनि नहुन सक्छ।
जनताले मध्ये जनप्रतिनिधि बन्नु
भयो होइन, अब फेरि जनताको इच्छा आकाङ्क्षा चाहिँ के हुँदो रहेछ भने अब फेरि यतापट्टि जनप्रतिनिधि भइसकेपछि हामी यता न्यायिक समिति छौँ, यो पाटो फरक छ,
न्यायपालिकाको काम छुट्टै
छुट्टै छ,
आम जनप्रतिनिधिको भूमिका फेरि फरक छ।
हजुर, जनप्रतिनिधिको भूमिका नि फरक छ, फेरि आम जनमानसको माग पनि के बुझाइ के हुँदो रहेछ भनेपछि जस्तै मेरो समस्या कम्ती नि मेरै जनप्रतिनिधिले मिलाइदियोस् होइन, हामीले त्यो ठाउँमा पुर्याएको हाम्रो केही समस्या समाधान गर्नका लागि हो,
हाम्रो अभिभावक बन्दिए ठिक हुन्थ्यो भन्ने खालको अपेक्षा छ।
हजुर, दुवै भनौँ न दुइटै विवाद गर्दा दुइटा पक्ष हुन्छ, दुइटै पक्षले चाहिँ विशेष गरी त्यो भएको
साझा मान्छेको रूपमा पनि जनप्रतिनिधि लिँदो रहेछन् भन्ने चाहिँ अभ्यास पाउनु भएको छ। उप प्रमुख ज्यू, आम मानिसले न्यायिक समिति भनेर के बुझ्छन् होला, तपाईँलाई के लाग्छ?
अब न्यायिक समिति भनेर अस्ति पनि भनिसक्नु भएको थियो हजुरले, यो महिलाहरूकै मुद्दा मिलाउने ठाउँ हो भनेर भन्ने बुझाइ छ नि भन्नुभएको थियो, त्यो पनि हो। तर अहिले आएर चाहिँ अलिकति सबै मानिसलाई होइन, धेरै अब गलकोटवासीहरूलाई जुन न्यायिक समितिमा चाहिँ हामीले सामान्य खालको देवानी प्रकृतिका निवेदनहरू लगेर गयौँ भने चाहिँ त्यहाँ मेलमिलाप हुन्छ है भन्ने चाहिँ छ।
खत्रीजी, जस्तो आम मानिसको बुझाइमा न्यायिक समिति कहाँ छ होला?
अझै पनि उहाँहरूले त ओडा नै खोज्नुहुन्छ होइन, किन भन्दाखेरि एउटा प्रत्यक्ष रूपमा जनतासँग सहभागी भएको नाताले त्यो ओडाई खोज्नु उहाँको कुरा पनि हो, के अरे स्वाभाविक पनि हो. तर त्यो अब यो कानुन सङ्घ नगरपालिकाको ऊ एउटा जो संरचना बन्दै जस्तो व्यवस्थापिका न्यायपालिका जसरी ऊ आफै स्वतन्त्र छ त्यसरी बनाएर जाँदै गरेको अवस्थामा न्यायिक समितिलाई जनताले अझै राम्रोसँग त्यहाँ जो प्राय अघि आएको कुरा आए जस्तै त्यहाँ त छ होइन. अनि पदमजीले भने जस्तै हामी जनताबाट आएको हो, तर जनताहरूको भने के छ भनेपछि विश्वास अघि उहाँले भन्नुभयो हामी अब खोज्छन् होइन, मेरै गाउँमा झगडा भयो भने तँ आएर मिलाइदियो भन्ने खोज्छन्, तर हामी फेरि न्यायिक समितिमा भएको हुनाले केही आचार संहिताहरू हुन्छन्, त्यो आचार संहिता पालन गर्नुपर्ने हुन्छ, त्यो आचार संहिताहरूले फेरि जनताले त्यसलाई बुझ्दैनन्, अभ्यासमा हामी छौँ र कतिले त बुझ्नु पनि हुन्छ, कतिपयले बुझ्नुहुन्न, त्यहाँबाट अलिकति समय लाग्छ.
जस्तो कार्कीजी, आम मानिसले न्यायिक समितिमा हाम्रो समस्या समाधान हुन्छ भन्ने प्रारम्भिक लेभलमा बुझ्छन् अथवा अझै पनि प्रहरी खोज्छन्?
न्यायिक समिति त छ, विशेष गरी न्यायिक समिति हुँदाहुँदै पनि प्रहरीमा गएपछि अलिक छिटो हुन्थ्यो कि, मैले भनिदिएको कुरा पुलिसले सुन्थ्यो कि होइन, प्रशासनले भनौँ न, पुलिस प्रशासनले जस्तै कतिपय कुरा हुनसक्छ, पुलिस प्रशासनमा त अब गइसके पछाडि हाम्रो भनेको कुरा अलिक छिटो सुनिन्छ कि भन्ने हिसाबले नि उता प्रहरीतिर अथवा प्रशासनतिर गएको धेरै देखिन्छ. त्यही पनि फेरि एउटा हिजो स्थानीय तह नहुँदै अब फेरि त्यो थियो, त्यो अलि बुझ्न चाहिँ अलिक कम भएको छ, जस्तै जन स्थानीय
हजुर
बुझाइमा कम छ. विभिन्न समस्याहरू लिएर जस्तै न्यायिक समितिमा आउनुभयो भने तपाईँको चाहिँ प्रहरीमा भन्दा केही फरक किसिमको अनुभूति हुनेछ भन्ने जस्तो लाग्छ मलाई.
यो तपाईँहरूको बुझाइ हामीले आम मानिसले कसरी बुझेका छन् तपाईँको आवाज लियौँ, तर हामीले यो कार्यक्रम रेकर्ड गर्नुभन्दा पूर्व आम गलकोट नगरवासीले न्यायिक समिति भनेपछि के बुझ्छन् भन्ने बारेमा केही स्थानीयहरूको आवाज सङ्कलन गरेका छौँ, त्यो सुन्छौँ अहिले.
नेपाली जनताको संविधान 2072 व्यवस्था भए बमोजिम हरेक स्थानीय तहमा स्थानीय तहका उपप्रमुखको संयोजकत्वमा न्यायिक समितिको गठन हुने व्यवस्था गरिएको छ. सोही अनुसार गलकुट नगरपालिकामा पनि न्यायिक समितिको गठन गरिएको छ. नगरपालिकामा नगर उपप्रमुख रेणुका काउचाको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरिएको छ. आम नागरिकले नगरपालिकाबाट लिने हरेक सेवा जस्तै विवाद हुँदा न्यायिक समितिबाट जित जितको अवस्थामा न्याय प्राप्त गर्ने व्यवस्था समेत गरिएको हो. तर आम मानिसलाई नगरपालिका छ तर नगरपालिकामा न्यायिक समिति छ या छैन भन्ने जानकारी समेत नभएको पाइएको छ. हामीले न्यायिक समितिको बारेमा तपाईँलाई के जानकारी छ र तपाईँ न्यायिक समिति भन्दा के बुझ्नुहुन्छ, न्यायिक समिति प्रतिको बुझाइ के छ भन्ने हिसाबले गलकुट नगरपालिका वडा नम्बर 3 हटिया बजार जी पार्क क्षेत्रबाट केही स्थानीयको आवाज संकलन गरेका छौँ. अब सुनौ उनीहरूको आवाज जस्ताको त्यस्तै.
म लक्ष्मी खड्का, गलकोट नगरपालिका 3 हटिया बजारमा. जुन अन्यायमा परेको दिदी बहिनीहरू, जुन समाजमा घटिरहने घटना, जो अन्यायमा पर्नु भएको छ, उहाँहरूलाई गलकोट नगरपालिकामा न्याय समिति छ, उनीहरूले निष्पक्ष रूपमा न्याय दिलाउँछन् भन्ने कुरा मैले पनि जानकारी पाएको हो. र यसको बारेमा चाहिँ न्याय समिति छ, गलकोट नगरपालिकामा छ भन्ने अधिकांश सबै जनताहरूले थाहा नभएको जस्तो मलाई लाग्छ.
मेरो नाम श्रेष्ठ, मेरो घर गलकोट नगर 1 नम्बर 3 पर्छ. न्यायिक समिति भनेको अहिले हालसालै हाम्रो स्थानीय निकाय चुनावपछि गठन भएको, हाम्रो हरेक गाउँपालिका नगरपालिकामा भएको हुन्छ र हाम्रो यस नगरपालिकामा पनि न्यायिक समिति छ. र न्यायिक समिति हुँदाहुँदै पनि आम मानिसहरू हरेक सानातिना झगडा मिलाउनको लागि न्यायिक समितिमा नगएर हामी निवेदन दिएर चौकीमा जाने गर्छौँ. चौकीमा गएर चौकीमा पुलिसलाई भनेर हामी चौकीमा त्यस्तो गर्ने गर्छौँ. तर हामीसँग नगरपालिकाले एउटा के गरिदियोस् भने न्यायिक समिति गलकुट आफ्नो नगरपालिकामा छ, यसले सब जनतामा पहुँच पुगोस्, प्रत्येक जनतालाई पहुँच पुऱ्याएर सानोतिनो झैझगडा चौकीमा जानु पूर्व हामी न्यायिक समितिमा गएर मिलायौँ भने हाम्रो समाजलाई र न्यायिक समितिको पनि राम्रो हुने थियो.
मेरो नाम एम कुमारी कार्की, हटिया बजार. अब नगरपालिकामा यो छ भन्ने थाहा थियो, हामीलाई जानकारी थिएन अहिलेसम्म, अझै नि राम्रोसँग थाहा छैन.
म ढालेन्द्र प्रसाद गौतम, गलकुट नगरपालिका वडा नम्बर 8 काँडियोसदेखि. नेपालको संविधानले व्यवस्था गरे अनुसार प्रत्येक गाउँपालिका नगरपालिकामा त्यहाँको स्थानीय समस्याहरू झैझगडाहरू मिलाउने क्रममा गठन गर्ने न्यायिक समिति भन्ने हामीले बुझिरहेका छौँ. तर त्यही न्याय समिति अन्तर्गत गाउँ बस्तीमा भने सर्वसाधारणहरूलाई त्यति ज्ञात भयो जस्तो हामीलाई लागेको छैन। सामान्य केसहरूलाई पनि परेड चौकीसम्म पुर्याउने र परेड चौकीबाट पनि जिल्लातिर पठाउने किसिमले सर्वसाधारणहरूले दुःख पाइरहेको हामीले महसुस गरिरहेका छौँ। न्यायिक समितिलाई अलि क्रियाशील बनाउनु पर्ने आवश्यकता देखिन्छ।
म सौकात अरेमिया, हटिया वार्ड नम्बर 3। न्यायिक समिति भनेको न्याय, सबैले न्याय पाउने भनेर राख्नुभयो होला, तर जनतालाई त्यति खासै राम्रो स्पष्ट नबुझेको कहाँ छ के छ यो कुरो मलाई थाहा छैन। न्यायिक समिति भन्ने कुराहरू मलाई केही जानकारी छैन।
म पार्वती पौडेल, गलकोट नगरपालिकामा नगरपालिका स्तरीय न्याय समिति छ। यो कुरा धेरै जसो गाउँले आमा बुवा दिदी बहिनीहरूमा जानकारी कम छ, जसको कारणले घरेलु हिंसा, विभिन्न घरायसी विवाद, छिमेकीसँगका विवाद, सीमा सम्बन्धी विवाद, यस्ता कुराहरू न्यायिक समितिमा नगई गाउँघरमै मिलाउने, जसले चाहिँ पीडित र पीडक दुवै पक्षले न्यायको महसुस गरेको नपाइन पनि सक्छ, कुनै पक्षलाई अन्याय भएको महसुस हुँदाहुँदै पनि उनीहरू समाजको अगाडि बोल्न डराएर त्यो बाहिर व्यक्त गर्न सक्दैनन्। तसर्थ गाउँघरमा यस्ता विवादहरू आएमा न्यायिक समितिमा गएर मिलाउँदा दुवै पक्षको जित हुने खालको फैसला हुन्छ, यो कुरा सम्पूर्ण नगरवासीहरूले थाहा पाउनु जरुरी छ। विभिन्न सूचना, जनचेतना, प्रचार प्रसारको माध्यमबाट नगरपालिकाले पनि यो न्यायको पहुँचलाई बढाउन आवश्यक देखिन्छ।
नमस्कार, म सन्तबहादुर भण्डारी, गलकोट नगरपालिका वार्ड नम्बर 7 मलमादेखि। यो न्यायिक समिति भन्नाले अब हाम्रो यो राज्यले संविधानमा व्यवस्था गरे अनुसार प्रत्येक पालिका स्तरीयमा बनेको समिति छ, जसमा कि उसले यो गाउँघरमा अथवा पालिकाभित्रै भएको केसहरूलाई, झै झगडाहरूलाई संयुक्त तरिकाले मिलाएर लैजानुपर्ने हामी देखिन्छ। तर यसमा चाहिँ हाम्रो नगरपालिकाभित्र जो समिति बन्यो, न्यायिक समिति बन्यो, त्यसको अलिकति पहुँच नपुगेको या त गाउँघर कुना कन्दरामा न्याय पाउन अलिक गाह्रो परिरहेको हामी देखेका छौँ।
मेरो नाम बिना हो, घर चाहिँ रिगा है। न्यायिक समिति त्यसको बारेमा मलाई केही पनि जानकारी छैन, किनभने अब के हो कस्तो केही पनि जानकारी छैन। अब चासो खासो नलिएको भएर पनि हो कि खै थाहा भएन। अब
मेरो नाम जीवलाल गौतम हो। सानातिना गाउँमा हुने, छरछिमेकमा हुने सानातिना झैँ झगडाहरू मिलाउने खालको एउटा माध्यम हो भन्ने लाग्छ मलाई।
यो आवाज सुनिसकेपछि सामान्यतया तपाईँ हामीले बुझेको न्यायिक समिति र आम मानिसले बुझेको न्यायिक समिति, सामान्यतया जनताको बुझाइप्रति तपाईँ के भन्नुहुन्छ?
यो जुन आवाजहरू सुने मैले, एकदमै जुन हामीले फिल गरेका थियौँ, जुन हामीले सोचेका थियौँ, यो न्यायिक समिति प्रत्येक गाउँपालिका नगरपालिकामा रहने व्यवस्था छ भन्दै गर्दाखेरि पनि जुन अहिले हाम्रो प्र्याक्टिस चलिरहेछ, यो नयाँ प्र्याक्टिसमा चाहिँ सबैजनाले थाहा पाउनुहुन्छ र सबैजना आउनुहुन्छ भन्ने बुझाइ चाहिँ हामीले राखेका थिएनौँ। किनभने यो छ, तर यो भएको कुरा चाहिँ हामीलाई सबैलाई चाहिँ थाहा पाउने गराउनुपर्छ भनेर नै हामी तपाईँहरूसँग सहकार्य गरेर उहाँहरू जस्तै सबै अब अलिकति यो शिक्षा क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा र अलिकति समाजको अगुवाई गर्ने व्यक्तिहरूलाई चाहिँ न्यायिक समिति छ भन्ने थाहा छ, तर जसरी यहाँ आवाज
मानिसहरूको बुझाइमा चाहिँ
अलिकति सबै मानिसहरूमा चाहिँ यो न्यायिक समिति चाहिँ अब नगरपालिकाभित्र छ भन्ने कुरा थाहा हुँदै गर्दाखेरि पनि त्यहाँ कस्ता खालका मुद्दाहरू, कस्ता खालका निवेदनहरू हामीले लगेर जाने भन्ने कुरा चाहिँ सबै मानिसहरूलाई थाहा छैन। त्यसैले यो चाहिँ हामीले सबैलाई थाहा पाउने बनाउनका लागि हामी प्रचार प्रसारको माध्यमबाट पनि जानुपर्छ भन्ने सोचाइ राखेर हामीले गलकोट एफएमसँग सहकार्य गरेर यो कार्यक्रम लैजाँदैछौँ। यसको मुख्य उद्देश्य भनेको नै जसरी अहिले आवाज आइरहेको छ, त्यो आवाज सँगसँगै अझ भित्रभित्र बसिरहेका जसले चाहिँ आफू उत्पीडनमा पर्नु भएको छ र समस्या राख्ने ठाउँ कहाँ हो र कुन कुन खालका समस्याहरू हामी न्यायिक समितिमा लगेर जान सक्छौँ भन्ने कुराहरू थाहा नपाएका सम्पूर्ण जनमासमा लैजानको लागि नै हामी यो कार्यक्रम गर्दैछौँ।
जस्तो खत्रीजी, सामान्यतया आम मानिसको बुझाइको हिसाबले नगरपालिका छ, न्यायिक समिति पनि छ भन्नेसम्म चाहिँ आयो, तर त्यसले के गर्छ भन्ने खालको चाहिँ त्यस्तो आवाज त्यहाँभित्र सुन्न सकिएन, त्यहाँ के अभाव देख्यो। अब चाहिँ रेडियो गलगुडसँगको एउटा सहकार्यमा रेडियो कार्यक्रम त उत्पादन भएको छ नै, तर आम मान्छेलाई ग्राउन्ड लेभलमा भनौँ न, त्यो जनस्तरमा न्यायिक समिति र न्यायिक समितिको क्षेत्राधिकार बुझाउनलाई कस्तो खालको रणनीति तय गर्नुहुन्छ त?
प्रत्येक वडामा जाने र यसको अभ्यासको क्रममा हामीले प्रत्येक वडाबाट त्यहाँका अगुवाहरूलाई मेलिमिलाकर्ताको बारेमा हामीले तालिम पनि दिइसकेका छौँ र अर्को चरणको कार्यक्रम पनि फेरि अर्कोलाई, तिनीहरूलाई मात्र नभएर फेरि अरूलाई पनि दिने भनेका छौँ। यसको बारेमा सबै आमा समूहका अगुवाहरू अनि समाजका शिक्षित वर्गहरू अरे त्यहाँ प्रत्येक स्कुलहरूमा गएर यो बारेमा हामीले जानकारी दिने लक्ष्य चाहिँ राखेका छौँ र यो जनमान अनुसार हामीले केही अहिले गर्न नसके तापनि अब केही आगामी वर्षमा यो आखिरी वर्ष र आगामी वर्षमा गर्ने हामीले
जस्तो कार्कीजी सामान्यतया दूर दराजका समस्या समाधानमा न्यायिक समिति अझै नपुगेको हो कि भन्ने अभाव महसुस भएन यो आवाजले
जो विवादसँग जोडिनु भएको छैन उहाँलाई जानकारी नहुन पनि सक्छ होइन यो विषयमा किनभने न्यायिक समितिले हेर्ने भनेको त विवाद नै हो अब विवाद भएकोले कहाँ छ त हेर्ने निकाय भनेर खोज्नु भएको पनि छ अब हाम्रो चाहना त के हो भने हाम्रो नगरलाई विवाद मुक्त नगर कसरी बनाउन सकिन्छ भन्ने पनि हाम्रो एउटा लक्ष्य हामीले राख्नुपर्छ जस्तो लाग्छ मलाई किनभने हामीले विवाद आएर धेरै मिलाइयो भन्नुभन्दा विवाद नै छैन भन्न पर्दा कस्तो हुन्छ हाम्रो नगरपालिका त्यो विषयमा पनि हामीले के सोच्ने छ दूरदराजका मान्छेले हो न थाहा पाउन सक्नुहुन्छ उहाँले चाहिँ वडामा छ वडा अध्यक्ष अथवा
वडामा मेलमिलाप केन्द्र पनि स्थापना
मेलमिलाप केन्द्र पनि छ होइन मेलमिलाप केन्द्रमा जस्तै वडा अध्यक्षले हाम्रो मेलमिलाप
सामान्यतया तपाईँले भने जस्तै आम मानिसको बुझाइमा पनि मेलमिलाप केन्द्र छन् विवाद सकेसम्म नगरौँ यदि विवाद भइहालेको अवस्थामा
यो
मेलमिलाप केन्द्र छ भनेर जानकारी पाउनु त आम मानिसले पनि बुझ्नु पर्यो भन्ने जिज्ञासा चाहिँ यो आवाजले उठायो कि भन्ने लाग्छ
हजुर हजुर त्यही एकदम त्यही हो अब फेरि यो बुझ्न फेरि कस्तो छ भने विवाद भइसकेपछि नजिकको जनप्रतिनिधि खोज्छ जनप्रतिनिधिले गम्थ्यो नि अब उहाँ ठिक छ मौखिक रूपमा मिलाउन सक्छ भने वडावडा मिलाउनुहोस् छैन भने फेरि अब आम जनमानसलाई योभन्दा जस्तै प्रहरीभन्दा विकल्प न्यायिक समिति नै छ है भनेर विभिन्न वडाका सबै जनप्रतिनिधि देखाइदिनु भयो भने उहाँहरूलाई यो विषयमा
यसमा सहजीकरणको भूमिका चाहिँ जनप्रतिनिधि खेल्नुपर्छ भन्ने लाग्छ
होइन एकदमै छ
न्यायिक संवाद रेडियो कार्यक्रमको अन्तिम अन्तिम चरणमा पनि छौँ अन्त्यमा रेणुकाजी तपाईँ आजको श्रृङ्खलाबाट के सन्देश दिन चाहनुहुन्छ संक्षेपमा
संक्षेपमा भन्नुपर्दा यो एउटा नयाँ अभ्यास पनि हो नयाँ अभ्यास भएको कारणले गर्दाखेरि सबैलाई चाहिँ यो न्यायिक समितिले हाम्रो जुन समस्या परेका मुद्दाहरू र न्यायिक समितिका क्षेत्राधिकारभित्रका निवेदनहरू हामीले लगेर गयो भने न्यायिक समितिले मिलाउँछ भन्ने कुराहरू जानकारी नहुन सक्छ तर यदि आज यो आवाज सुन्दै हुनुहुन्छ भने तपाईँले जानेका सुनेका कुराहरू तपाईँहरूमा बाँडिदिनुहोला र यो सन्देश सबैलाई जानकारी गराइदिनु भयो भने तपाईँले आज जसरी सुन्नुभयो अरू नसुनेका व्यक्तिहरूले पनि यो सुन्नुहुनेछ र न्यायिक समितिले गर्ने काम र कर्तव्यको बारेमा सबैले जानकारी पाउनुहुनेछ त्यसैले सुनेका कुराहरूलाई सबैसँग बाँडिदिनुको लागि अनुरोध गर्न चाहन्छु
खत्रीजी अन्त्यमा संक्षेपमा तपाईँ के भन्नु
मैले त सबै गलकोट एफएम सुनेर बसिराख्नुभएका श्रोताजनहरूलाई विवादै नल्याउँ हामी विवादमुक्त नगर बनाउनको लागि हामी प्रयास गरौँ त्यो प्रयास भनेको पहिलो घर नै हो होइन पहिला घरबाटै सुरु गरौँ त्यहाँबाट समाजलाई गरौँ अनि त्यसपछि आफ्नो टोललाई गरौँ र वडालाई गरौँ वडा वडा भयो भनेपछि गलकोट नै सिङ्गो विवादरहित बन्न सक्छ र यसको सुरुवात समाजमा अगुवाकर्ता हुनुहुन्छ घरको जुन एउटा मूली मान्छे छ उसले आफ्नो घरलाई सम्हाल्ने त्यसै समाजमा जसले अलिकति टोल सुधारको व्यवस्था अध्यक्ष भएर हिँड्नु भएको छ उहाँहरूले गर्ने
कार्कीजी अन्त्यमा तपाईँ संक्षेपमा के सन्देश दिन चाहनुहुन्छ आजको श्रृङ्खलाबाट
विशेष गरी त म गलकोट एफएम सुनेका सम्पूर्णमा म के भन्न चाहन्छु भने सकेसम्म त यी सानातिना विवाद नै नगरौँ होइन यदि विवाद भइहाल्यो भने पनि गलकोट नगरपालिकामा हाम्रो न्यायिक समिति पनि छ आउनुहोस् हामी तपाईँलाई
जित्ने अवस्थामा
हजुर हजुर न्याय दिनमा तयार छौँ
हुन्छ समय र संवादको लागि यहाँहरू तिनैजनालाई धेरै धेरै धन्यवाद
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 गलकुट नगरपालिकासँगको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम न्यायिक संवादको आजको श्रृङ्खला तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यसै सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला प्रतिक्रियाका लागि गलकुट एफएम @gmail.com इमेल गर्न सक्नुहुनेछ यदिन्जेलसम्म रेडियो सुन्ने श्रोता तपाईँलाई धन्यवाद प्रविधि संयोजनमा रहने मित्र निराजन बगालेप्रति विशेष आभार व्यक्त गर्दै आजको श्रृङ्खलाबाट म घनश्याम गौतम पनि आज्ञा चाहन्छु ज्ञान सूचना र मनोरञ्जनका लागि सामुदायिक रेडियो गलकुट एफएम 102.4 मेगा सुन्दै गर्नु नमस्कार